FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. सुर्खेतमा अझै पनि करिब 30% सुत्केरी स्वास्थ्य संस्था बाहिर हुने गरेको सरकारी तथ्याङ्क। कुपोषित बालबालिकाको संख्या पनि बढ्दै
कटुवा पिस्तोल सहित बाँकेमा दुईजना पक्राउ। रुकुमको 8 बिस्कोट नगरपालिका 9 मा 450 घर धुरीले बिजुली बत्ती बाल्न पाए।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल प्रति लिटर 106 र डिजेल र मट्टी तेलको भाउ भने 87 रुपियाँ कायम।
र इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि एक खेल मात्रै हुने, बेङ्गलोर र मुम्बई भिड्ने मुम्बई पहिलो जितको खोजीमा। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतमा अझै पनि करिब 30% स्वास्थ्य संस्था बाहिर सुत्केरी हुने गरेको पाइएको छ। सुर्खेतमा 70% मात्रै स्वास्थ्य संस्थामा आउने गरेको र अझै पनि 30% घरमै सुत्केरी हुने गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराई बाल तथा मातृ मृत्युदर घटाउनका लागि सरकारले गर्भवती अवस्थामा 4 पटक स्वास्थ्य जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराए बापत गरी 1,14,000 रुपियाँ दिने गरेको छ। स्वास्थ्य संस्था सम्म पुग्न भौगोलिक कठिनाई, जनचेतनाको कमी, आर्थिक यातायातको पहुँच नहुनु जस्ता कारणले पनि अझै कतिपय महिला घरमै सुत्केरी हुनुपर्ने बाध्यता रहेको छ। यसै गरी सुर्खेतमा कुपोषित बालबालिकाको संख्या पनि बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्षको 6 महिनामा 23 महिनासम्मका 6,324 बालबालिकाको तौल लिँदा 330 जनामा कुपोषण भएको पाइएको छ। विगतका वर्षहरूमा बालबालिकाहरूले प्राप्त गर्ने विभिन्न रोगका खोपको संख्या बढे पनि निरन्तरता भने कमी आएको कार्यालयको भनाइ छ।
नेपालमा पछिल्लो समय मातृ मृत्युदर घटे पनि दक्षिण एसियामा मातृ मृत्युदर हुनेमा नेपाल अझै पनि पहिलो नम्बरमै रहेको छ। सुरक्षित मातृत्व हामी सबैको दायित्व भन्ने सन्देशका साथ 5 राष्ट्रिय सुरक्षित मातृ दिवस मनाइरहँदा पनि नेपाल अझै दक्षिण एसियामा मातृ मृत्युदर हुनेमा पहिलो नम्बरमै रहेको छ। 1,00,000 जीवित जन्ममा 239 आमाको मृत्यु हुने गरेको जानकारी समेत गराइएको छ। नेपालमा अझै पनि 41% महिलाले घरमा नै सुत्केरी गराउने गरेको सरकारी तथ्याङ्क रहेको छ। हरेक वर्ष 7,58,000 भन्दा बढी गर्भवती हुने गरेकोमा करिब 10% गर्भपतन वा गर्भ तुइने समस्या समेत रहेको छ। नेपाल सरकारले सन् 2030 मातृ मृत्यु प्रति लाख जीवित जन्ममा 70 भन्दा कम पुर्याउने लक्ष्य राखेको छ। स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यले यस वर्ष भरि सुरक्षित मातृत्वका लागि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। यस अन्तर्गत पाठेघरको मुख र स्तनको क्यान्सर निशुल्क परीक्षण गराउने, सबै गाउँ नगरपालिकामा सुरक्षित मातृकोष स्थापना गर्ने बताउनुभयो।
सुर्खेतमा अझै पनि करिब 70% मात्र स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको पाइएको छ। अझै पनि 30% घरमै सुत्केरी हुने गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। यसै सन्दर्भमा हाम्रा साथी दिपा कोइरालाले स्वास्थ्य कर्मी मिथिला श्रेष्ठलाई स्वास्थ्य संस्थामा सुत्केरी हुँदा के फाइदा हुन्छ भनी सोध्नु भएको छ।
हाम्रो यो नगरपालिकाहरूको एरियामा त त्यति छैन, तर गाउँघरको कुरा हेर्ने हो भने भौगोलिकको कारणले गर्दा धेरै टाढा टाढाबाट आउनुपर्ने हुनाले अझै पनि घरमा सुत्केरी हुने क्रम छ, भेटिन्छन् अझै पनि घरमा सुत्केरी भएको संख्याहरू।
लाज मान्ने पनि छ है? अझै
पनि लाज मान्छन्। अस्पतालमा गएपछि सबै चिज देखाउनु पर्छ, लाजा मनो लोग्ने मान्छे सिते सुत्केरी गराउनुपर्छ भन्छन्, त्यसरी आउनु पनि लाज मानिराखेका हुन्छ।
लाजेको कारणले पनि बरु ठिकै छ घरमा,
लाजको कारणले पनि छ र अर्को धेरै टाढा भएको कारणले पनि घरमै सुत्केरी हुने संख्या छ अझै पनि।
स्वास्थ्य संस्था नजिक नभएको
कारणले
स्वास्थ्य संस्थामा जाँच गर्न आउन् भनेर 400 रुपियाँ, त्यसपछि अब यातायात खर्च भनेर नि पैसा दिएको छ सरकारले आउन् भनेर, होइन? त्यो हुँदा पनि चार पटक नियमित रूपमा जाँच गर्न आउनेहरू पनि कम हुन्छ, अझै पनि
कम छ। अब कसैले थापाई थापाई पनि आउनुहुन्न भने कोहीले चार पटक जाँच गर्नुपर्छ भन्ने थाहा पनि छैन। चार पटक जाँच गर्ने भन्ने त सुन्नु भएको छ, तर कसरी जाँच गर्ने, कुन कुन समयमा जाँच गरेपछि चार पटक पुग्छ भन्ने कुरा पनि ज्ञान छैन। अब हाम्रो नेपाल सरकारको प्रोटोकल अनुसार त अब 4 महिना, 6 महिना, 8 महिना, 9 महिनामा जाँच गर्नुपर्ने हो, तर उहाँहरूलाई त्यो कुराको जानकारी पनि छैन। कसैले अब चार पटक त हो भनेर अन्तिमको महिनातिर आएर महिनाको एकचोटि अथवा दुईचोटि गऱ्यो भने चार पटक पुऱ्याए हुन्छ होला भन्ने सोच्नु हुँदो रहेछ। कोही अब समय अवधि नपुग्दै 1 महिना, 2 महिनामा पनि आएर चार पटक जाँच गरे हुन्छ होला भन्ने सोच्नुहुन्छ, तर अझै जानकारी त्यति पुगेको छैन जस्तो लाग्छ।
एकदम गर्नै पर्ने चार पटकको जाँचको, त्यो 4 महिना, 6 महिना त्यसरी तोकिया छ, तर आफूलाई अप्ठ्यारो पर्यो, केही शङ्का लायो, केही समस्या भयो भने त जुनसुकै बेला पनि अस्पतालमा आउनु पर्यो।
अब प्रोटोकल अनुसार त 4 महिना, 6 महिना, 8 महिना, 9 महिनामा त भनेको छ, तर आफ्नो आफूलाई स्वास्थ्य समस्या भयो, कुनै कुराको जानकारी लिन मन लाग्यो भने जति बेला पनि आउन सकिन्छ।
अब अहिले वीरेन्द्रनगरमा पनि विभिन्न स्वास्थ्य संस्थाहरूमा प्रसूति सेवा सञ्चालनमा छ, होइन? त्यो भएपछि त धेरै महिलाहरूलाई सहज चाहिँ छ होला, कसरी?
धेरै महिलाहरूलाई सहज त भएको छ, होइन? तर अब त्यही त हो नि, अब आर्थिक भारले गर्दा अब हुने मान्छेहरू त मेडिकलहरूमा जान जानुहुन्छ, राम्रो राम्रो डक्टरहरूलाई खोजेर सेवा लिन जानुहुन्छ, तर त्यस्तो आर्थिक अवस्था कमजोर भएका मान्छेहरू एउटा एम्बुलेन्सको पनि पैसा तिर्न नसकेर टाढा जानुभन्दा घरै सुत्किरहनु नपर्यो भन्ने हुन्छ, अनि त्यही आफ्नै गाउँको अस्पतालमा सुत्किरहनु पनि जानुहुन्छ, क्षेत्रीय अस्पतालसम्म पुग्न सक्नु भएको छैन अझै पनि।
तर अब प्रसूति सेवा त सरकारले सञ्चालन गर्यो, तर ती प्रसूति सेवाहरू सञ्चालन गरेका स्वास्थ्य संस्थाहरू पनि मापदण्ड अनुसार छैनन्, अब सुत्केरी गराउने राम्रो बेडहरू छैन, सामग्रीहरू छैन भन्ने गुनासो पनि आउँछ, त्यस्तो छ है?
त्यस्तो छ। अब जति हामीले बर्थिङ सेन्टर खुलाइराखेका छौँ नेपाल सरकारको मापदण्ड अनुसार, तर जति बर्थिङ सेन्टरमा सेवा दिनुपर्ने हो, जति सामग्रीहरू हुनुपर्ने हो, जति तयारी हुनुपर्ने, त्यो अझैसम्म पुग्न सकेको छैन। खालि बर्थिङ सेन्टर भनिदिएको छ सरकारले, अनि एउटा अनमीलाई 24 घन्टे ड्युटी भनेको छ, तर त्यहाँ गएर हेर्दा फेरि सामानहरू प्रशस्त छैन, अनि सुतिर गर्दा के सामानहरू चाहिन्छ त्यो छैन, अटोकलपहरू कुनै सङ्घ संस्था अनि कुनै स्वास्थ्य चौकीहरूमा त अटोकलपहरू पनि नभएको भेटिन्छ, जति भन्ने गरेको छ कागजको रूपमा, तर त्यहाँ व्यवहारमा त्यति अझैसम्म पुग्न सकेको छैन।
तर पनि स्वास्थ्य संस्थामा आउँदा केही न केही रूपमा सुरक्षित भयो,
त्यो गाउँ घरको भन्दा त स्वास्थ्य संस्थामा आएर त धेरै सुरक्षित हुन्छ नि, केही न केही अब पढेर लेखेरै ज्ञान प्राप्त गरेर गएकै स्वास्थ्य कर्मी हुन्छ, र कसरी हुन्छ आमा बच्चालाई सुरक्षित राख्न सकिन्छ भन्ने आफ्नो ज्ञान पनि भएको हुन्छ, र धेरै सुरक्षित हुन्छ, अस्पतालमा त आउनै पर्ने हुन्छ।
सुत्केरी हुँदाखेरि घरमा हुँदाखेरि के कुरामा चाहिँ डराउनु पर्छ नि, के हुन्छ खतरा?
अब धेरै कुराको खतरा हुन्छ नि आमालाई, अब बच्चा उल्टो छ कि सुल्टो छ त्यो पनि थाहा हुँदैन, कति बेला सुत्केरी आमा त सधैँ खतरामै हुन्छन् नि त, अब गर्भ रहेदेखि सुत्केरी भएको 42 दिनसम्म त आमालाई खतरा नै हुन्छ, कति बेला के खतरा पर्छ भन्न सकिन्न, त्यही भएर अस्पतालमा नभएर घरै सुत्केरी हुँदाखेरि अब बच्चा त जन्मेला कहिले काहीँ, तर साल अड्किन सक्छ, धेरै रगतहरू बगेर आमाको मृत्यु हुन सक्छ, बच्चा अड्किएर बच्चाको मृत्यु हुन सक्छ, अब त्यस्तै सरसफाइका कुराहरू हुन्छन्, पन्जाहरू नलाएर सुत्केरी गराइदिन सक्छन्, अब त्यो नालहरू काट्ने बेला अब बेलेटहरू भनौँ न त्यस्तो धागोहरू नपकाएको हुन सक्छ, त्यही भएर धेरै कुराको संक्रमण हुने डर हुन्छ
आमालाई पनि बच्चालाई पनि, होइन? जन्मिने कुरामा जस्तो टाकाहरू लगाउने तिनी कुराहरू पनि खतरा हुन्छ,
कति बच्चा जन्मिँदा कति धेरै च्यातिएको हुन सक्छ, त्यसलाई टाका नलगाएपछि पछि गएर पाटी घर झर्ने समस्या हुन्छ, र अब फेरि त्यही घाउबाट संक्रमणहरू भएर पछि फेरि आमालाई ज्वरोहरू आउने भएर पनि आमाको मृत्यु हुन सक्छ।
बच्चा जन्मिसकेपछि पनि खतरा हुन्छ, त्यही भएर
बच्चा जन्मिसकेपछि पनि आमा त जति 42 दिनसम्म नै खतरा अवस्थामा भइराख्नुहुन्छ, तर बच्चा जन्मियो भनेर मात्रै हाम्रो गाउँघरको कुरा के छ भने बच्चा जन्मियो भने अब समस्या समाधान भयो भन्ने सोच्नुहुन्छ, तर त्यस्तो हुँदैन। बच्चा जन्मेपछि पनि धेरै आमालाई खतरा भइरहेको, त्यो त बच्चा जन्मेपछि पनि कहिले काहीँ बच्चा निसासिन्छ, हामीले बच्चालाई अनि कसरी हुन्छ त्यसलाई रुवाउने प्रयास गर्छौँ, अक्सिजनको आवश्यक पर्न सक्छ, त्यही भएर बच्चा आमा दुइटैलाई स्वास्थ्य संस्थामा हुँदा धेरै सुरक्षित हुन्छ।
जस्तो बच्चा जन्मिसकेपछि जन्मेको कति सेकेन्डभित्र बच्चा नरोयो भने चाहिँ खतरा हुन्छ कि?
1 मिनटभित्रै नै बच्चा रुनुपर्छ भन्ने छ, तर हामीले अब प्रयास गर्छौँ, धेरै जस्तो बच्चाहरू त रोइहाल्छन्, तर 5-10% बच्चाहरूलाई हामीले रुवाउने प्रयास गर्नुपर्ने हुन्छ।
नरुनु भनेको खतराको लक्षण,
नरुनु भनेको एकदम खतराको लक्षण हो।
के हुन्छ त्यो भयो कमजोरी बच्चा,
त्यो अब बच्चा नरोएपछि त्यस बच्चाको दिमागमा अक्सिजन पुगेन भने पछि बच्चा गएर सुस्त मनस्थितिको त्यस्तो हुन सक्ने धेरै डर हुन्छ।
यो भनेपछि जन्मिने बित्तिकै पनि धेरै कुरा थाहा पाउनु पर्छ, त्यो भएर स्वास्थ्य संस्था सुरक्षित छ।
हजुर, स्वास्थ्य संस्था त एकदमै सुरक्षित छ, त्यही भएर आमाहरूलाई घरमा सुत्केरी नहुने अस्पतालमै सुत्केरी हुने भनेर सरकारले पनि जोर गरिराखेको छ।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य कर्मी मिथिला श्रेष्ठ, भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, यसलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा अझै पनि करिब 30% सुत्केरी स्वास्थ्य संस्थाभन्दा बाहिर हुने गरेको सरकारी तथ्याङ्क, कुपोषित बालबालिकाको संख्या पनि बढ्दै लगायतका खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव फेरि बढाएको छ। निगमले पेट्रोलमा प्रति लिटर 1 रुपियाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर 2-2 रुपियाँले बढाएको हो। अब पेट्रोलको भाव प्रति लिटर 106 रुपियाँ कायम भएको छ भने डिजेल तथा मट्टीतेलको भाव प्रति लिटर 87 रुपियाँ कायम गरिएको छ। निगमले यसअघि चैत 29 गते पनि पेट्रोल र डिजेल तथा मट्टीतेलको भाव 2 रुपियाँले बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ।
कटुवा पिस्तोल सहित प्रहरीले बाँकेको जानकी गाउँपालिकाबाट 2 जनालाई पक्राउ गरेको छ। हतियार कारोबार र औसार पुसारमा संलग्नताको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरी संघीय प्रहरी एकाई कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका 20 रहेको मनकामना ग्यास उद्योग नजिकै चेक जाँचका क्रममा जानकी गाउँपालिका 6 प्रमोद कुमार चमारलाई भेटिन प 434 नम्बरको पल्सर मोटरसाइकलमा लुकाई छिपाइ राखेको कटुवा पिस्तोल 1 थान र त्यसमा प्रयोग हुने गोली 3 राउन्ड सहित पक्राउ गरेको संघीय प्रहरी एकाई कार्यालयले जनाएको छ। हतियार ल्याउँदै गरेको पूर्व सूचनाका आधारमा चेक जाँच गर्दा हतियार फेला परेको संघीय प्रहरी एकाई कार्यालयका प्रहरी सहायक निरीक्षक राजकुमार सिंहले बताउनु भएको छ। संघीय प्रहरी एकाई कार्यालय भेरीले पक्राउ परेका दुवै व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।
रुकुमको 8 बिस्कोट नगरपालिका 9 गिजागारमा 45 किलोवाट क्षमताको गिजागाड लघु जलविद्युत आयोजना सञ्चालनमा आएको छ। जलविद्युत आयोजनाबाट करिब 450 घरधुरीले बिजुली बत्ती बाल्न पाएको नगरपालिकाले जनाएको छ। लघु जलविद्युत आयोजना पूर्व ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले हिजो एक कार्यक्रमको आयोजना बीच उद्घाटन गर्नुभएको हो। 2074 सालको मङ्सिरदेखि निर्माण सुरु गरेको यो आयोजनाको काम गएको 33 गते सम्पन्न भएको थियो। नगरपालिकाको 54,88,778 रुपियाँमा आयोजनाको काम सम्पन्न भएको जनाइएको छ।
सरकारले 15 दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने बताएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले योग्यता दक्षता अनुसार निर्धारण गरिएको पदमा जाने गरी 15 दिनभित्र आवेदन दिन पनि आह्वान गर्नुभएको छ। मन्त्री पण्डितले तोकीको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीलाई पुनः सचेत गराउनु भएको छ। निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै कर्मचारीले आफ्नो कार्यक्षेत्रमा गएर काम गर्नुपर्ने उहाँको भनाइ छ। मन्त्री पण्डितले कर्मचारीले कार्यथलोमा राजनीति गरे सही नहुने चेतावनी दिँदै काम बाहेक अरू गतिविधिमा लाग्न नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
अहिले देशभर नै नयाँ शैक्षिक सत्र भर्ना अभियान चलिरहेको छ। सरकारले हरेक वर्ष भर्ना अभियान चलाउँदै आए पनि कैलालीमा विद्यालय जाने उमेरका करिब 4,500 बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ। हाल विद्यालयमा आइरहेका कुल संख्याको 3% उमेर पुगेका बालबालिकाहरू विद्यालय नआउने गरेको विद्यालय निरीक्षक लोकेन्द्र प्रसाद भट्टले बताउनुभयो। जिल्लाभरि रहेका 572 सामुदायिक विद्यालयमा करिब 1,50,000 विद्यार्थी 1-12 कक्षासम्म अध्ययनरत रहेका छन्। यसै गरी जिल्लाका 348 संस्थागत विद्यालयमा 80,000 को हाराहारीमा विद्यार्थीहरू अध्ययनरत गरिरहेका छन्। पछिल्लो पटक विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याउनुभन्दा पनि सरकारी विद्यालयमा रहेका विद्यार्थीहरूलाई टिकाउनु चुनौती रहेको उहाँले बताउनुभयो। शैक्षिक सत्र 2073 प्राथमिक तहबाट सबैभन्दा बढी 5% विद्यार्थीले वार्षिक परीक्षा दिनु अगावै विद्यालय छाडेका थिए। यसैगरी निम्न माध्यमिक तहमा अध्ययनरत 4.8 र माध्यमिक तहमा पढ्ने 4.3% विद्यार्थीले वार्षिक परीक्षा नदिएरै विद्यालय छाडिसकेका थिए।
अहिले देशैभर नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान जारी रहेको छ। सरकारले हरेक वर्ष भर्ना अभियान चलाउँदै आए पनि देशभर विद्यालय जाने उमेरका 3 लाख बढी बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्याङ्क रहेको छ। एकातिर सबै बालबालिकालाई विद्यालय भर्ना गर्नुपर्ने छ भने उनीहरूलाई टिकाइ राख्नुपर्ने उत्तिकै चुनौती रहेको छ। यसैगरी शिक्षाको गुणस्तर बढाउनु पर्ने खाँचो पनि उत्तिकै रहेको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही अभिभावकलाई तपाईँले आफ्नो बालबालिकाको पढाइबारे कतिको चासो दिने गर्नुभएको छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
विद्यालयमा यताउता गरेर हामीले राम्रो गरिरहेछौँ र भर्ना पनि लगभग भइसकेको छ। भाइ बहिनीहरू स्कुलमा राम्रोसँग भर्ना लगिरहेको छ, इन्ट्रान्स लगेर हरेक कुरा राम्रै भएको छ।
अनि अब विद्यार्थीलाई अब राम्रोसँग पढाउने तपाईँको अनि राम्रो फाल्टु खेल्न नदिने उनलाई दिनमा अनि उनीहरू कतिचोटि हुन्छ अब उनीहरू मलाई खेल गर्ने कुरा गर्नु पऱ्यो, आफूले हेर्नु पऱ्यो, हेरेक्दै गर्नु पऱ्यो। कहीँ फाल्टु खेले छन् कि पढाएको छन् कि उसमा स्कुलमा त जाने कोठाभित्र नबसेर बाहिरै बसिया छन् कि त्यो नियन्त्रणमा राख्नु पऱ्यो आफूले।
हजुर सर, पढाइ त ठिकै छ होइन त्यो स्कुलको, अब मलाई ठिकै लागिरहेको छ मेरो बच्चाको पढाइ ठिकै गरिरहेछन् भन्ने लागिरहेछ। सरकारले फेरि गर्दा गर्दै किन हामीले फी तिर्नु पऱ्यो भने हामीले एउटा मनमा त चिन्ता लागेको थियो, तर यसो बुझ्दाखेरि हामीले त्यो स्कुलको बाध्यता जस्तो पनि लाग्यो र पठन पाठनमा समस्या भएको हिसाबले फिस लिएको हो भन्ने बुझियो कि बच्चाहरूलाई फुल्ली टाइम दिएको छौँ अरे, त्यही गरेर त मेरो बच्चाले राम्रो नम्बर ल्यायो होला, अहिले त्यहाँको टप टेनै हो।
हेल्प विचार गर्न त त्यति पाउनु, अब भ्याएको बेलामा पढ बाबु भन्ने हो, अब बाबुको बाबाले आफूले पढाउने बा हुनाले अब स्कुल पढाउनुहुन्छ, अब बच्चा बच्चीले कसरी पढाउनुपर्छ के गर्नुपर्छ भन्ने सबै कुरा थाहा हुन्छ। त्यो भावनाले बाबुको बाबाले बढी हेरचाह गर्नुहुन्छ, मैले पनि पढ बाबु त भन्छु तर बाबुको बाबाले विशेष गरेर हेरचाह गर्नुहुन्छ घरमा।
आर्ट क्लास पढ्छ, राम्रै छ पढाइ, जे होस् टाढाबाट आएको राम्रै छ, आर्ट क्लास पढिरहेको छ, सेकेन्ड आइरहेको अहिले, ठिकै छ, राम्रो छ पढाइ। अब विद्यार्थी जीवनमा यस्तो भइहाल्छ, कहिले काहीँ नराम्रो पनि हुन्छ, कहिले काहीँ राम्रो हुन्छ, सुख दुःख हुने कुरा हो। अब हामी टाढाबाट आएको कारणले हुनसक्छ, हामी मिहिनेत छ, भाइले मिहिनेत गरिरहेको छ, राम्रै छ पढाइ, सेकेन्ड आइरहेको अहिले, ठिकै छ।
फेरि खबरमा खबरको सिलसिला अझै जारी छ, अहिलेलाई भनी अर्को छोटो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरफ्रेसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर, परराष्ट्र मन्त्री प्रदीप गेवालीले आफ्नो चीन भ्रमणमा बुढी गण्डकी परियोजनाबारे कुनै छलफल नहुने बताउनु भएको छ। चीनका विदेश मन्त्री वाङ चीको निमन्त्रणामा हिजो चीन जानुभएका परराष्ट्र मन्त्री गेवालीले देउबा सरकारले गरेका निर्णय के गर्ने भन्ने विषय टुङ्गो नलागेकोले आफ्नो भ्रमणका बारेमा बुढी गण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री गेवालीले तातोपानी नाका खुलाउने विषयमा भन्ने कुरा हुने भन्दै यसबारे छिट्टै नै प्रगति हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपालको बिजुली चीन निर्यात र चीनको बिजुली नेपाल आयातको लागि नेपालले भन्दै आएको क्रस बोर्डर ट्रान्समिटर लाइन अर्थात् अन्तर्देशीय प्रसारण लाइनको बारेमा चिनिया समकक्षसँग आफूले कुरा गर्ने परराष्ट्र मन्त्री गेवालीको भनाइ छ।
भेरी खबरमा अब लागौँ केही विदेशको खबरतर्फ। भारतको हैदराबादमा 11 वर्ष पहिले मक्का मस्जिदमा भएको विस्फोटको अभियोगमा समातिएका 61 जनालाई रिहा गरिएको छ। सन् 2007 हैदराबादको मिनार क्षेत्रमा अवस्थित मक्का मस्जिदमा भएको विस्फोटमा पनि 16 जना मारिएका थिए। विस्फोटमा संलग्न भएको आशंकामा भारतीय प्रहरीले 61 जना युवालाई हिरासतमा लिएर अनुसन्धान थालेको थियो, तर उनीहरू विरुद्ध ठोस प्रमाण फेला नपरेपछि हैदराबादको तल्लो अदालतले उनीहरूलाई 11 वर्षपछि रिहा गरेका हुन्।
इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङटनको आतंककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको आरोप लगाउनु भएको छ। सिरियामाथि रासायनिक हमलाको आरोप लगाउँदै गरेको हवाई हमलाको अमेरिकाले अन्तर्राष्ट्रिय जगतलाई चित्त बुझ्द जवाब दिन नसकेको भन्दै रुहानीले आतंकवादीसँग उनको सम्बन्ध भएको आरोप लगाउनु भएको हो। इरानी राष्ट्रपति रुहानीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै अन्तर्राष्ट्रिय कानून विपरीत अमेरिकाले सिरियामा गरेको आक्रमणको कसरी जवाब दिने भनी सल्लाह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यसै क्रममा रुसी राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रले सिरियामा थवहवे आक्रमण गरेमा अन्तर्राष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने चेतावनी समेत दिनुभएको छ।
भेरी खबरमा बल्लागौँ केही खेल खबरतर्फ, अछामको बन्नीगढी जयगढी गाउँपालिका वडा नम्बर 5 थालाकोट खेल मैदानमा हिजो जिल्लाकै ठुलो धनराशि क्रिकेट प्रतियोगिता सुरु भएको छ। जयगढी गाउँपालिकाको आयोजनामा 121,000 राशिको बानीगढी क्रिकेट लिग प्रतियोगिता हुन लागेको जनाएको छ। भोलिबाट सुरु हुने प्रतियोगिताको उपविजेताले 41,000 रुपियाँ पाउने जनाएको छ। प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी सहित पुरस्कार दिने खेलकुद आयोजकले जनाएको छ। यसै गरी खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएलमा आज पुछारमा रहेको मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन्। मुम्बईमा हुने खेलमा घरेलु टोली मुम्बई पहिलो जितका लागि सङ्घर्ष गर्दैछ। 3 खेल खेलेको मुम्बईले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन भने बेङ्गलोरले 1 खेल मात्रै जित हात पारेको छ। गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिसलाई 71 रनको फराकिलो अन्तरले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 199 रन बनाएको थियो। 200 रनको विशाल लक्ष्य पछ्याएको दिल्ली 14.2 ओभरमा सबै विकेट गुमाएर मात्र 129 रनमै समेटियो। 4 खेल खेलेको कोलकाता 2 हार र 2 जित हात पार्दै 4 अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली 4 खेलमध्ये 1 खेलमा जित हात पार्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा अझै पनि करिब 30% सुत्केरी स्वास्थ्य संस्था बाहिर हुने गरेको सरकारी तथ्याङ्क। कुपोषित बालबालिकाको संख्या पनि बढ्दै।
कटुवा पेस्तोल सहित बाँकेमा 2 पक्राउ। रुकुमको 8 9 गिजागारमा 450 घरधुरी बिजुली बत्ती बाल्न पाए।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, अब पेट्रोल प्रति लिटर 106 र डिजेल र मट्टी तेलको भाउ भने 87 कायम।
र इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा आज पनि एक मात्र खेल हुने, बेङ्गलोर र मुम्बई भिड्ने, मुम्बई पहिलो जितका लागि सङ्घर्ष गर्दै। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।